بسم الله الرحمن الرحيم. السلام خواتین و من تکسو سایدی که کنیشی دینترانی هست که بلخوشی صاحب مرم هزار مشکورم کنیدی حتی نه اثامی حضرونی که مقاطع مایم آج که موضوع همیشه که در بلمن زبیر شیخ سامی تونم که بگایی فیه که زبیر شیخ سام اچھی طرح جانتے ہیں کہ میں کچھ بڑا لکھا انسان نہیں ہوں کوئی ایسا موضوع ڈھونڈ لاتے ہیں جس کو میں بول نہ پاؤں پاکستان میں اخلاقی انحطاط پر اکثر بات چیت ہوتی رہتی ہے تمام اہل دانش ہمارے ملک کے مختلف اخبارات میں بھی لکھتے رہتے ہیں بشمول جناب سجاد میر صاحب کے ٹاک شوز میں بات زیر بحث آتی رہتی ہے میں نہیں سمجھتا کہ میرے پاس کوئی ایسی نئی چیز ہے جو میں اس میں ایڈ کر پاؤں کوتی وزاد جب سے انسان روئے زمین پر اترا اور انسان نے مختلف شکلوں میں اکٹھا رہنا شروع کیا خاندان کی شکل میں قبیلے کی شکل میں پھر قوم کی شکل میں ذاتِ اخلاق انہی دنوں سے انٹروڈیوس ہوا اس لیے کہ جب لوگ اکٹھے رہتے ہیں انسان اکٹھے رہتے ہیں تو ان کو گورن کرنے کے لیے ایک ضابطہ چاہیے اس ضابطے کے بغیر لوگوں کا اکٹھے زندہ رہنا ممکن نہیں ہوگا یہی وجہ ہے کہ اللہ کا اولین پیغام جو انسان تک پہنچایا گیا وہ ضابطہ اخلاقی کا بعد میں آنے والے تمام مذاہب در حقیقت مختلف مذاہب نہیں ہیں جو اللہ کی طرف سے اتارے گئے وہ دین اسلام ہی کی کنٹینیوٹی ہے رب تعالیٰ نے اس وقت کے انسان کی ذہنی سطح کے مطابق پیغام اتارا اس لیے کہ رب اور اس کے رسول صلی اللہ علیہ وسلم کا یہ فرمان ہے کہ اپنے مخاطب کی ذہنی سطح کے مطابق گفتگو کرو رب اور اس کے رسول صلی اللہ علیہ وسلم کوئی ایسی بات نہیں کہتے جو خود نہ کر رہے ہیں تو رب تعالیٰ نے جتنے بھی پیغام بھیجے ایک روایت مطابق 124,000 پیغمبر جن میں سے ہم صرف 40 پیغمبروں کے نام جانتے ہیں جن کے نام قرآن پاک میں بیان کیے گئے ہیں وہ رب تعالیٰ سے ایک ہی پیغام لے کر آتے رہے اور انسان کی جو جو ذہنی ارتقا ہوتی رہی اس ڈیولپمنٹ کے مطابق اگلا پیغام اترتا رہا حتیٰ کہ آپ صلی اللہ علیہ وسلم آخری پیغام لے کر آ گئے قرآن پاک نے اس دین کو مکمل کر دیا جو حضرت ابراہیم علیہ السلام سے شروع ہوا تھا اور آخر پر خود رب تعالیٰ نے کہا کہ آج میں نے دین مکمل کر دیا تو تمام پیغام جو رب تعالیٰ کی طرف سے اتارے گئے ان کو اگر ہم دیکھیں تو زیادہ زور اس پر हकूक लिबाद पर है और हकूक लिबाद क्या है वो जाते अखलाक ही है, उस पर ज्यादा जोर है। यकीन तौर पर हकूकुल्लाह बहुत अहम है, लेकिन रब ताला ने ज्यादा जोर हकूक लिबाद पर दिया ये कहकर कि मैं अपने हकूक तो माफ कर दूंगा लेकिन दूसरे लोगों के हकूक मैं माफ नहीं करूंगा, बल्कि वही माफ कर पाएगा जिसका हक हमने मारा होगा। हमारे यहां भी इंडियन सबकॉन्टिनेंट में जाते अखलाक शुरू ही से रहा है। हमने बहुत ही मुनज्जम कौम की हैसियत से जिंदगी गुजारी। जब इस्लाम इंट्रोड्यूस हुआ तो फिर हमारे यहां होना तो ये चाहिए था कि सिर्फ रब ताला का दिया हुआ जाता अखलाक ही काम करता, लेकिन बदकिस्मती से दूसरे तमाम मुआशरों की तरह हमारे यहां भी कल्चरल वैल्यूज में बहुत शिद्दत से हमें अपने कब्जे में ये रखा। सोसाइटी की रवायात ने हमें अपने कब्जे में लिए रखा और लॉ ऑफ द लैंड, लेकिन रफ्ता रफ्ता हम इससे परे हटते चले गए कि हम लॉ ऑफ द लैंड की पाबंदी करें, ज़ाता या अखलाक की पाबंदी करें। ये कहते हुए अफसोस होता है, लेकिन हकीकत यही है कि रफ्ता रफ्ता हमारे अंदर से अच्छे और बुराई की तमीज खत्म होती चली गई। हमने बुराई को बुराई समझना छोड़ दिया। नतीजा यह है कि आज आप और मैं हम सभी परेशान रहते हैं कि ये हो क्या रहा है माशरे में। हम इसी जुस्तजू में रहते हैं कि कल क्या होगा। हम ये कभी अंदाजा नहीं कर पाएंगे कि हम कहां से चले और कहां अन पहुंचे, जब तक कि हम एक तकाबली जायजा न लेते रहें कि हम कहां खड़े थे और आज हम कहां हैं। इस जमाने में माल रोड पर, उस जमाने में अभी माल रोडी के नाम से मशहूर थी शायर कायदे आलम, हाई कोर्ट के नेक्स्ट जो बिल्डिंग है जहां पीको और सिंगर के दफ्तर हैं, सिंगर के साथ वर्ल्ड ब्रदर्स नाम की एक फर्म हुआ करती थी। उसके बाहर एक खासे एल्डरली साहब पान सिगरेट का छाबा लगा के बैठते थे। ऐसा बॉक्स जो फोल्ड हो जाता है, बंद हो जाता है, उसको जब दुकान से लानी है तो उस बॉक्स को खोल देते हैं, उसके दोनों हिस्से उसमें सिगरेट की डिब्बी और पान वगैरह होता। उसके ढकने में तीन तस्वीरें लगी हुई थी, एक बहुत सेहतमंद गोल्ड मोटोल सा बच्चा, बहुत ही खूबसूरत, ये मेरे तालिबे इल्म के जमाने की बात है, और उस तस्वीर के नीचे लिखा था जब मैं बच्चा था। उसके नेक्स्ट एक बहुत मस्कुलर बॉडी, वेरी वेल बिल्ड बॉडी, वो मसल्स दिखाते हुए नौजवान की तस्वीर थी, और उस पर लिखा था कि जब मैं जवान था, और आगे आखिर पर एक तस्वीर लगी थी एक मदकूख किस्म के बूढ़े इंसान की जिसकी चेहरे की हड्डियां बहुत नुमाया थी और जिस्म पर सिर्फ खाल मंडी थी, और उसके नीचे लिखा था मैं क्या था और क्या हो गया। तो जब तक कि हम ये तकाबली जायजा नहीं लेते कि हम क्या थे और क्या हो गए, हमारे अंदर एहसास-ए-ज़िम्मा पैदा नहीं हो पाता। में से वो हजार जो मेरी उम्र के हैं जो 60s की दहाई में और उससे भी पहले तालिबे इल्म थे स्कूल के कॉलेज के, उन्हें अच्छी तरह याद होगा कि हमारे इसी शहर लाहौर में हम लोग मगरब की नमाज के बाद बगैर लाइट के साइकिल नहीं चला पाते थे, फौरी तौर पर चालान हो जाता था। एक साइकिल पर हम दो स्टूडेंट नहीं बैठ पाते थे कि पुलिस वाला छोड़ता नहीं था हमें। तमाम बैलगाड़ियां ऊंट गाड़ियां रेड़े तांगे इन पर लालटेन जलती थी रात को। अर्ली 60s में मोस्ट प्रॉबली 1960 और 61 लाहौर में पहली बार लेन मार्किंग हुई थी सड़कों पर और ज़ेबरा क्रॉसिंग मार्क की गई थी माल रोड पर। पुलिस वाले शुरू में हमें पोलाइटली मना करते थे कि सड़क को सिवाय ज़ेबरा क्रॉसिंग के कहीं और से क्रॉस ना करें। कुछ अर्से के एजुकेशन के बाद फिर उनकी लगे लहजे में तेजी आई और फिर आखिर चालान होने लगे। आपने उस जमाने में देखा होगा कि मुख्तलिफ दरख्तों के साथ लोहे की बनी हुई बास्केट्स लगी थी जिस पर लिखा हुआ था मुझे इस्तेमाल कीजिए। अगर हमें कोई कागज का टुकड़ा या कोई और रंदी सड़क पर देखते फेंकते हुए पुलिस वाला देख लेता था तो हमसे ही उठवा कर दोबारा उस टोकरी में डलवाता था। फिर लंदन के टेलीफोन बूथ की डिजाइन पर यहां मुख्तलिफ टेलीफोन बूथ लगे उस जमाने में हम कॉलेज में पढ़ते थे। एक सबसे आम बात उन दिनों थी कि यहां ओमनी बस जाया करती थी। वहां बस स्टॉप पर एक बहुत बड़ा अल्फाबेट होता था वो अंग्रेजी जुबान का क्यू और उसके नीचे उर्दू में लिखा होता था किताब बनाइए। और सबसे अच्छी बात यह है कि उस अल्फाबेट क्यू के जेर साया हजूम नहीं होता था बल्कि किताब में खड़े होकर लोग बस में सवार होते थे। यह अर्ली 60s का जमाना था। आज हमारे रवैये क्या हैं? अगर हम अपने आज के रवैयों को देखेंगे तो वॉल्टर ब्रदर्स के बाहर छावा फरोश उसकी तरह हमें दो तस्वीरें लगानी पड़ेंगी, एक उस जमाने की और एक आज की, और नीचे एक एक्शन होगा क्या थे और क्या हो गए। तो जब तक के तकाली जायजा नहीं लिया जाता हमारे यहां कुछ खो देने का एहसास नहीं पैदा होगा। अल्हम्दुलिल्लाह हमारी बहुत बड़ी अक्सरियत इस मुल्क में रहने वालों की मुसलमान है। आम इंसान तो कंट्रोल होता है सिर्फ एक ही तरह के कानून से, लेकिन हैसियत मुसलमान है हम पर दोहरी पाबंदी होती है कि हम लॉ ऑफ द लैंड को भी ऑब्जर्व करें, इसलिए हम अल्लाह को आंसरेबल हैं और उसके साथ साथ अल्लाह के दिए हुए कानून की भी पाबंदी हम करें। अखलाकियात के इन हताब को अगर हम डिस्कस करेंगे जैसे यहां नशिस्त में मैंने अर्ज किया था कि जिस जमाने में हम पढ़ रहे थे गोरे ने हमें एक बात पढ़ाई थी कि किसी भी प्रॉब्लम को हम हल नहीं कर पाएंगे, किसी प्रॉब्लम को सॉर्ट आउट नहीं किया जा सकता, उसे रिजॉल्व नहीं किया जा सकता जब तक कि हम हर प्रॉब्लम को एक खास तरतीब में हैंडल न करें। और वो तरतीब बड़ी सादा सी है कि हमें जब सामना हो किसी मसले का, तो पहला कदम यह होना चाहिए हमारा कि हम एस्टेब्लिश करें व्हाट इज द एक्चुअल प्रॉब्लम। क्योंकि अक्सर औकात जिसको हम प्रॉब्लम समझ रहे होते हैं वो प्रॉब्लम नहीं होता, वो नतीजा होता है किसी और प्रॉब्लम का। तो गोरे ने हमें ये सिखाया था कि आइडेंटिफाई द एक्चुअल प्रॉब्लम, और जब एक्चुअल प्रॉब्लम आइडेंटिफाई हो जाए तो हम फिर उसके रूट कॉजेस को तलाश करें। वी शुड गो बाय कॉजेस, वी शुड गो बाय रूट कॉजेस जो आमतौर पर बड़े गहरे होते हैं। तो जब वो रूट कॉजेस हम एस्टेब्लिश कर लें तो तीसरी स्टेज है टू फिक्स द रिस्पॉन्सिबिलिटी कि किसने किए खराबी। और नेक्स्ट स्टेप है टू टेक करेक्टिव मेजर्स। तो हमें ये उसको पढ़ाया गया था कि करेक्टिव मेजर्स लेने पर ही मामले को न छोड़ दें, क्योंकि अगर आपने करेक्टिव मेजर्स लिए और उस मामले को वहीं छोड़ दिया तो कुछ ऐसे के बाद दोबारा सर उठाएगा वही मसला, सिमिलर प्रॉब्लम कहीं और पैदा हो जाएगी। हमारी टेक्स्ट बुक के मुताबिक लास्ट बट द मोस्ट इंपॉर्टेंट स्टेप इज टू टेक प्रिवेंटिव मेजर्स। मैं ये समझता हूं कि हमारे यहां प्रॉब्लम्स आ रही है इस मुल्क में, मेरी समझ के मुताबिक जो कि बहुत ही कम है। मैंने जैसे शुरू में एतराफ किया कि मैं पढ़ा लिखा इंसान नहीं हूं, मेरा ख्याल यह है कि हमारे सिस्टम में से दो चीजें इवेपोरेट हो गई हैं। मैं ये लफ्ज जानबूझ कर सोच समझ कर इस्तेमाल कर रहा हूं, तो वो इवेपोरेट हो गई सिस्टम में से, और वो चीजें हैं सुपरविजन एंड फॉलोअप। सुपरविजन ना होने की वजह से चीजें बेमुहार हो रही हैं, हम उन्हें चैनलाइज नहीं कर पाते। अगर ये दो चीजें हम दोबारा से सिस्टम में री इंट्रोड्यूस करा दें तो हमारी 70% ऑफ द प्रॉब्लम्स विद इन नेक्स्ट 3 months खत्म हो जाएंगे। जनाब हजरत उमर रजी अल्लाह ताला अन्हु का दौर हम लोग सुनहरी दौर मानते हैं, एंड वेरी राइटली सो। वो बाकी इस्लामिक हिस्ट्री का गोल्डन पीरियड था। मुसलमानों में बल्कि अब तो मगरिब ने यह तस्लीम किया कि जनाब हजरत उमर रजी अल्लाह ताला अन्हु से बेहतर एडमिनिस्ट्रेटर इंसानी तारीख में शायद ही कहीं पाया जाए। हम अकीदत रखते हैं, बड़ी शिद्दत की अकीदत रखते हैं जनाब सैयदना हजरत उमर रजी अल्लाह ताला अन्हु के साथ, रखी भी जानी चाहिए कि वो शख्सियत है ही इस लायक। लेकिन अकीदत के साथ साथ वहां से हमें कुछ हासिल भी करना चाहिए, सीखना भी चाहिए। हम तारीफ करते हैं जनाब सैयदना हजरत उमर रजी अल्लाह ताला अन्हु के दौर की, लेकिन हमने एनालाइज नहीं किया कि जनाब हजरत उमर रजी अल्लाह तआला अन्हु को हजरत उमर रजी अल्लाह तआला अन्हु किस चीज ने बनाया, एक मिसाल ही हुक्मरान किस चीज ने हमें बना दिया। तो अगर हम जरा सा गहराई से देखें इस बात को तो पता ये चलता है कि उन्होंने मैनेजमेंट का एक गोल्डन प्रिंसिपल एक्सरसाइज किया और वो गोल्डन प्रिंसिपल बहुत सादा सा है। जो आप और मैं जब हम एमबीए कर रहे होते हैं तो मैनेजमेंट के सब्जेक्ट में पढ़ाया जाता है हमें सबको कि कोई गलती अनपनिश्ड नहीं जानी चाहिए और किसी का अच्छा काम अनरिवॉर्डेड न रह जाए। तो अगर हम एनालाइज करें हजरत उमर रज़ियल्लाहु ताला अन्हु के दौरे हुकूमत को तो ये चीज बड़ी नुमाया दिखाई देती है कि खा किसी भी स्टेटस का इंसान सही खा उसकी खिदमात इस्लाम के लिए कितनी ही नुमाया क्यों न सही, जैसे खालिद बिन वलीद, हजरत उमर बिन आस, जरा सी कोताही माफ नहीं हुई किसी की, उसको सजा दी गई है। अपने बेटे को सौ दर्रे लगवा दिए, जान से चले गए साथ ला दिए। और इसी तरह किसी का अच्छा काम अनरिवॉर्डेड नहीं रहा और उसके नतीजा क्या था कि जिस तेजी के साथ जनाब हजरत उमर रजी अल्लाह ताला अन्हु के दौर में सल्तनत इस्लामिया फैली है, अनप्रेसिडेंटेड 220 स्क्वायर माइल्स पर डे, और इतना फैलाव रखने के बावजूद एडमिनिस्ट्रेशन बहुत सख्त रही, कहीं लैप्सिस और रिलैक्सिस नहीं, कहीं कोई लैप्सिस दिखाई नहीं देती, कोई रिलैक्सेशन दिखाई नहीं देती और काम सही चलते रहे। मैनेजमेंट में एक लेजेंडरी फिगर गुजरी है अभी, अनफॉर्चुनेटली कोई 10 साल हुए उनका इंतकाल हो गया, वो थे प्रोफेसर पीटर क्रूगर, लेजेंडरी फिगर। और इन्होंने मैनेजमेंट साइंस में बहुत जबरदस्त थ्योरीज इंट्रोड्यूस कराई। इन्होंने एक थ्योरी दी मैनेजमेंट में और कमाल की थ्योरी थी और उस थ्योरी का नाम पीटर क्रूगर के नाम पर ही रख दिया गया और वो थ्योरी कहलाती है पीटर्स लॉ ऑफ इनकॉम्पिटेंस। पीटर क्रूगर का कहना यह है कि हम हमेशा अपने इनकॉम्पिटेंस लेवल पर ही रहते हैं, कॉम्पिटेंट नहीं हो पाते कभी। हम पाकिस्तान के मामला को देखें तो ये पीटर्स लॉ ऑफ इनकॉम्पिटेंस बड़ी शिद्दत से कारफरमा नजर आता है। पीटर क्रूगर का कहना यह है कि एक क्लर्क हम भर्ती करते हैं अपने अदारे में, उसे काम नहीं आता, अपने कॉम्पिटेंस के लेवल पर पहुंचते पहुंचते उसे नॉर्मली 3 ईयर्स लग जाते हैं। इन 3 सालों में अदारा उस पर इन्वेस्ट करता है पैसा, टाइम, मेहनत, वो 3 साल इन्वेस्टमेंट उसमें होती रहती है अदारे की तरफ से। 3 साल के बाद जब वो काम सीखता है और काम करना शुरू करता है तो उसका बॉस उसे रिकमेंड कर देता है फॉर प्रमोशन, ये लिख देता है कि इज अ वेरी कॉम्पिटेंट पर्सन, वेरी एफिशिएंट पर्सन, शुड बी promoted to the next level. वो प्रमोट हो जाता है एज हेड क्लर्क. हेड क्लर्क के तौर पर उसे काम नहीं आता, वो फिर सीखने के अमन से गुजर रहा है और अदारा उसमें इन्वेस्ट कर रहा है. जब वो काम पूरी तरह सीख जाता है और अच्छा काम करने लगता है तो प्रमोशन के लिए आता है कि बहुत ही कॉम्पिटेंट एफिशिएंट आदमी है, इसको अगले मर्तबे पर प्रमोट कर दिया जाए. प्रमोशन हो जाती है, फिर सीखने का मन शुरू हो जाता है, हत्या के रिटायर हो जाता है. तो अदारा उसके तमाम स्टे के दौरान 30 इयर्स 35 इयर्स उसमें इन्वेस्ट ही करता चला जाता है. तो जबकि पीटर ड्रूकर के कहने के मुताबिक जब उसने एक कॉम्पिटेंस लेवल अचीव कर लिया, अटेन कर लिया कॉम्पिटेंस के लेवल, फिर उससे वहां 3 साल काम दिया जाना चाहिए ताकि वो डिलीवर करे. तो ये बहुत सी चीजें हैं मेरे की पीटर ड्रूकर के साथ ही मुझे प्रोफेसर मैरी याद आ गई है, हार्वर्ड स्कूल ऑफ बिजनेस स्टडीज, हार्वर्ड यूनिवर्सिटी में प्रोफेसर थी, ये भी इंतकाल करने चाहिए. इन्होंने एक डेफिनेशन बयान की कि इफेक्टिव मैनेजर कौन होता है. बड़ी हैरान बन, कंज्यूमर के लिए हैरान बनती, इसलिए तो मुझे बयान ही नहीं है, स्पॉइलर नहीं था. प्रोफेसर मैरी का कहना यह है कि एफिशिएंट मैनेजर वो नहीं है जो मसलों को हल कर दे, इफेक्टिव मैनेजर वो है जो मसले पैदा ही नहीं होने तथा उन्हें प्रिवेंट करता है. माफ कीजिएगा मैं बहुत दूर निकल गया, शायद आपकी दिलचस्पी की चीज ना हो. जनाब सज्जाद मीर साहब ने गांव के सिलसिले में कुछ बातें आपके सामने इरशाद फरमाई. मुझे 32 साल हो गए खिदमत खल करते हुए, ऑन एवरेज हर वीक तकरीबन 2000 लोग मुझसे मिलते हैं. लोगों की फरमाइश बहुत खूबसूरत होती है, बहुत अच्छी फरमाइशें होती हैं, ये दुआ करते हैं, बड़ी खूबसूरत चीजें होती हैं. जाती तौर पर जिस दुआ को मैंने सबसे ज्यादा एंजॉय किया वो मैं आपकी खिदमत में अर्ज कर देता हूं. बात हो रही है अखलाकी नहतात की, इतने सकील इशू से थोड़ी देर के लिए आपका ध्यान हट जाएगा. मैं इस्लामाबाद में मंडे पे रोज होता हूं, तो वहां एक साहब तशरीफ लाए और वहां की लोकल जुबान में उन्होंने मुझसे कहा कि हमारे नहीं दुआ के कभी शोज. तो मैंने कहा आपको तुम फरमाइए, हमारे कारोबार एक बॉम लॉस होना है, जिस चीज नहीं हाथ लाना होंगे कि उसको छोड़ दुआ करो, कुछ नुकसान जान छुटी. तो मैंने कहा कि ठीक है, ये बताइए आप कारोबार क्या करते हैं. कारोबार तो कुछ नहीं करना जी. तो मैंने कहा अच्छा चलिए आप ऐसा कीजिए, आप नेक्स्ट मंडे तशरीफ ले आइए मेरे पास, 5-6 कारोबार सोच आइए, तो मैं दुआ करके अर्ज कर दूंगा कि इनमें से कौन सा कारोबार आप कर लें उसमें आपको नुकसान नहीं होगा. पर मैं कैसा सोच सकूं, अब इसका जवाब मैं क्या देता कि किस तरह सोच सकूं. वैसे ही है, आपके मिलने वालों में, आपके दोस्तों में समझदार लोग होंगे, उनसे मशवरा कर लें तो वो जो सजेस्ट करें वो पांच छह कारोबार मेरे पास ले आइए। वो तो ठीक है, पर मारे की किसका पता लगा सी कि मेरे दोस्त है जो कड़ा समझदार है, कड़ा बेवकूफ है। ठीक, तो मैंने कहा चलिए इस बात पे छोड़ दीजिए, आप ऐसे कर लें कि आप इंटरनेट पे चले जाए और उस पर टाइप कीजिए कि बिजनेस इज फॉर न्यू एंटरप्रेन्योर्स, तो एक लंबी लिस्ट आ जाएगी, उसमें से आप तुरंत मेरे पास ले आए। हमारे पे कंप्यूटर तो कोई नहीं, मेरे लिए तो इतना बड़ा मसला नहीं है, दो कदम पर आपका मार्केट है, आप वहां किसी इंटरनेट कैफे में चले जाए, 10 रुपए दे दीजिए, वो आपको इंटरनेट इस्तेमाल कर लेने देगा। वो तो ठीक है, पर हमारे लिए इंटरनेट इस्तेमाल करना कोई ना आना, तो मुझे खदशा ये हुआ कि मैं बुनियादी तौर पर बात करूं, जो आदमी हूं, अगला सवाल कहिए ना हो कि मुझे एक लैपटॉप आप ले दें तो मैं देख लूंगा उस पर से। इसलिए आप नेक्स्ट मंडे तशरीफ ले आइएगा। ये जाहिर करता है कि हम किधर को जा रहे हैं, हम बेअमली की किस सिंध में चले गए हैं, कि वो चीजें जिसके लिए ताला ने हमें हुक्म दिया है कि हम कोशिश से काम लें, मेहनत से काम लें, हम कोशिश और मेहनत से दूर हट के तमाम काम दुआओं से करवा लेना चाहते हैं, ये बेअमली है। मुसलमान की शान ये नहीं है, मुसलमान की शान तो ये है कि जब वो किसी काम का इरादा करता है वो उसे शुरू करने लगता है, शुरू करने से पहले वो जा नमाज पर अल्लाह के हजूर बैठता है और अल्लाह के हजूर अर्ज करता है कि या बारी ताला, मैं ये काम तेरे नाम से शुरू करने लगा हूं तो इसमें मुझे बरकत अता फरमा दे। और फिर मुसलमान अल्लाह ताला ने जो उसको बेहतरीन जहनी और जिस्मानी सलाहियतें अता फरमाई हैं उनसे हतुल वसा को काम लेके अपनी किसी पूरी कोशिश कर लेता है और उसके बाद अल्लाह के हजूर फिर सजदा रेज होता है और अल्लाह के हजूर अर्ज करता है कि या बारी ताला, तूने मुझे जो जहनी सलाहियतें अता फरमाई थी, जो जिस्मानी सलाहियतें अता फरमाई थी, मैंने अपनी समझ के मुताबिक हतुल मकदूद बेहतरीन काम लिया है उनसे और अब मैं नतीजा तुझ पे छोड़ रहा हूं इस गुमान के साथ कि तू मुझे इसका बेहतरीन नतीजा अता फरमाएगा, और फिर मुतमईन होकर बैठ जाता है। उसके बाद रब ताला की तरफ से जो भी नतीजा आ जाए उसको वो स्माइलिंग फेस के साथ कबूल कर लेता है, हंसी खुशी कबूल करता है, ये सोचते हुए कि मेरा रब इतना मेहरबान है कि वो मेरा भला चाहेगा, जो भी सुसम ये आता फरमाया है यही मेरे लिए यकीनन बेहतर था। मैं हजरत अली करम अल्लाह वजह की छोटी सी बात सुना के आपसे फिर इजाजत लूंगा। जनाब हजरत अली करम अल्लाह वजह ने एक बार फरमाया कि जब मेरी दुआ कबूल होती है मैं तो मैं अल्लाह के हुजूर शुक्र अदा करता हूं, और जब कोई दुआ कबूल नहीं होती तो भी मैं अल्लाह का शुक्र अदा करता हूं। ये पहला हिस्सा तो समझ में आता है, दुआ कबूल होने पर तो अल्लाह का शुक्र अदा फरमाया, लेकिन दुआ कबूल न होने पर शुक्र किया है それで時間があるのに、उसकी फिर तशरीफ फरमा दी और फरमाया कि जब कोई दुआ मेरी कबूल नहीं होती तो मैं ये समझ लेता हूं कि वो दुआ मेरे हक में अच्छी नहीं थी, तो मैं अल्लाह का शुक्र अदा करता हूं कि उसने मुझे एक नुकसान से बचा लिया। इसके साथ ही आपसे इजाजत चाहूंगा।
वाते नजर हम आप कुछ सवाल अगर हों तो शाह साहब जवाब देना पसंद करेंगे।
तो बाकी है कि आप भी इंतजार कीजिए, मैं मायूस नहीं करता।
जी आप
मेरा नाम सैयद फरहत हफीज है जी, और मैं अपने एक बड़े बेहतरीन दोस्त के हवाले से आपसे गायबाना तौर पर बहुत करीब हूँ शुजात हासिल के
हवाले।
मुझे उन्होंने ये कहा था कि आप मेरे साथ चलें, आपको कुछ तलब है तो वह पूरी हो जाएगी। आज कमाल ये हुआ कि आप एक बहुत ही शकील किस्म का जवाब आपकी जबान से मुझे मिल गया है। मैंने सरकारी मुलाजमत में ये कजिया हमेशा से उठाया है कि ये जो नाअहलों जाहिलों की बारात इकट्ठी करके आप करोड़ों अरबों रुपए की फजूल तनख्वाह दे रहे हैं, इनका कुछ ऐसा इंतजाम कर दीजिए कि ये बेहतरीन अहलकार साबित हो। बाकी ये जो आज का उनवान था, मेरी तशनगी रही कि आपने उस पर उस तरह नजर नहीं दौड़ाई जो हमारे दिल में था। हमारे घर में वो बाप नहीं, हमारे घर में वो माँ नहीं, शायद वो बहन भी नहीं। मोहब्बतें सारी हैं लेकिन वो जिम्मेदारियां जो चाहिए थी वो नहीं हो रही। हमारा बेटा हमारी बात नहीं मानता, हमारी बेटी हमारी तरह लिबास नहीं पहनती, हमारी बीवी उसको उस लिबास से रोकती नहीं। मेरा अंदेशा ये है कि ये सिर्फ पैसे के ये जो पिछले 35-40 साल का जो रेवोल्यूशन आया है उसकी वजह से होगा। हम बजाय इसके कि एक बाकिरदार कौम की तरह सामने आते, हम नकालों की तरह सामने आए। किसी का दुपट्टा छोटा हुआ तो मेरी बीवी ने उससे भी छोटा कर दिया, किसी की सलवार ऊंची हुई मेरी बीवी ने उससे भी ऊंची कर दी। तो मुकाबले का ये रुझान जो पैसे की वजह से इंट्रोड्यूस हुआ है मेरी नजर में सबसे बड़ा नुकसान हो। अगर ना सदमा बदारी को आजादी से मनसूख कर लिया जाए, अपने नौजवान बच्चे को कंप्यूटर देकर उसकी प्राइवेसी सिक्योर करने पर लगे रहे तो उसके एक अखलाकी इनहकार की वजह खुश है। बस मैं ये चाह रहा था कि आप इस पर
मैं एक मौजूदा दरखास्त करूंगा। शाह साहब से आप जरूर सवाल कीजिए लेकिन इंतहाई मुख्तसर और जामع सवाल होना चाहिए, और दूसरे जो हजरात और बहने भाई हैं उनके वक्त वो भी चाहते हैं उनका भी ख्याल रखिए। बहुत शुक्रिया।
आपने बिल्कुल दुरुस्त फरमाया कि मैं उस पर आज के मौजूद पर सैर हासिल गुफ्तगू नहीं। मैं आपके गुरु जो अपने शुरू के अल्फाज की तरफ दिला दूं कि मैंने अर्ज किया था कि मैं कोई पढ़ा लिखा इंसान नहीं हूं। कम इल्म इंसान हमेशा टॉपिक को टॉर्च देने की कोशिश करता है, तो मैंने भी किया। बात यह है कि ये इन्हदात की अलग-अलग डायमेंशन है जिसकी तरफ आपने इशारा फरमाया। ये दिक्कत हमें उस वक्त तक आती रही जब तक कि हम एक बात में बिल्कुल क्लियर नहीं हो जाते कि बच्चे नसीहत से कुछ नहीं सीखते, बच्चे पढ़ाने से नहीं सीखते, बच्चे आइडियलाइज करते हैं अपने माँ बाप को। हम अपने बच्चों को जो कुछ बड़े होकर देखना चाहते हैं हमें अपने आप को उसका नमूना बना के पेश करना होगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने भी तबलीग सिर्फ बातों से नहीं की थी बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने पर्सनल एग्जाम्पल से तबलीग की है। वो वाकया मैं दोहराऊंगा नहीं लेकिन आपको सबको अजबर है कि गुड़ खाने से मना इसलिए नहीं फरमाया था एक बच्चे को कि उस दिन आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद गुड़ खाया हुआ था। बच्चों को जब तक हम नसीहतों से سوارنا چاہیں گے نہیں سوائیں گے. اس کے لیے ہمیں پرسنل ایگزامپلس پیش کرنا ہوگی ان کے سامنے, ویسے بن کر آنا ہوگا جو ہم انہیں دیکھنا چاہتے ہیں. اور اخلاقی انحطاط کے اس ڈائمینشن کی مین کاز بھی وہی ہے کہ ہم بچوں کو سب نصیحتوں سے پالتے ہیں. دوسری بات شاید اس سے میں آئی مائٹ بیٹ ٹو ڈفر آن ون پوائنٹ, کہ بچے ہماری بات نہیں مانتے. اس کے پیچھے ایک وجہ تو وہی ہے جو میں نے پہلے عرض کی کہ اگر اپنے بچوں کی موجودگی میں ہم اپنے ماں باپ کی بات مانتے ہیں, ان کا ادب اور لحاظ کرتے ہیں ہر طریقے سے, تو ہمارے بچے بڑے ہو کر ویسے ہی ہوں گے. ماں سوائے ایکسپشنل کیسز کے, ایکسپشنز آر آلویز دیئر اینڈ دوز کین ناٹ بی کوٹیڈ ایز پریسیڈنٹس. لیکن اس میں تھوڑا سا قصور ہمارا بھی ہے. ہم جنریشن گیپ کو ہمیشہ بھول جاتے ہیں. جنریشن گیپ وہ نہیں جو ایک زمانے میں زیر بحث رہی پاکستان میں. جنریشن گیپ یہ ہے کہ میں نے اور آپ نے اپنی اسٹوڈنٹ لائف میں کمپیوٹر کا نام بھی نہیں سنا. ہمارے یہاں ٹیلی ویژن بھی 1964 میں آیا, لیکن ہمارے بچے جب انہوں نے آنکھ کھولی ہے تو کمپیوٹر اور ٹیلی ویژن دونوں ہی موجود تھے اور ان کا ایکسپوئر بہت واسٹ ہے ہماری نسبت. انٹرنیٹ کی وجہ سے دنیا جتنی سمٹ گئی ہے اور جس قدر وسیع پیمانے پر ایکسپوئر ملتا ہے وہ ہمیں حاصل نہیں تھا. ان کا نالج, ان کی وزڈم, یہ سب ہم سے کہیں آگے ہوتی ہے. ہم انہیں اظہار خیال کی آزادی نہیں دیتے. ہم یہ گوارا نہیں کہ ہمارا بیٹا ہمیں یہ کہہ سکے ہم یہ گوارا نہیں کرتے. حالانکہ یہ اس کا حق ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اپنے گورنر کو یہ پوچھا تھا کہ ان لوگوں کو ان کی ماؤں نے آزاد جنا ہے, تم نے انہیں غلام کیسے بنایا؟ تو بچے کو ایک حد تک کی آزادی, میں ایک حد تک کہہ رہا ہوں, اس سے مراد یہ نہیں کہ وہ بدتمیز ہو جائے. اگر ایک حد تک کی آزادی ہم اس کو دے دیں ایکسپریشن کی اور اس کو یہ حوصلہ دے دیں کہ وہ ہماری خامیوں کو پوائنٹ آؤٹ کر سکے ریسپیکٹفلی, اس کا ایک بہت بڑا فائدہ یہ ہوگا کہ آگے چل کے وہ بچہ پریکٹیکل لائف میں بہت کامیاب ہوگا کہ وہ اپنا نقطۂ نظر بڑی دلیری سے بیان کر پائے گا ہر جگہ پر. جناب حضرت قائد اعظم رحمت اللہ علیہ کی کامیابی میں ایک کانٹریبیوشن انسپیکٹر کا بھی تھا کہ آپ بہت بے باک تھے. بڑی بے باکی سے سچائی بیان کرتے تھے کہ بہت اہم کنٹریبیوٹری فیکٹر ہے ہماری کامیابی میں.
شاہ صاحب, یہ سوال آیا ہے کہ دعا اور تقدیر میں باہمی کیا تعلق ہے, کیا واقعی دعا تقدیر کو بدل سکتی ہے یا بدل دیتی ہے؟
کیا واقعی دعا یقیناً تقدیر کو بدل دیتی ہے, اس لیے کہ یہ فرمان آپ صلی اللہ علیہ وسلم کا ہے اور آپ صلی اللہ علیہ وسلم کی کوئی بات, سورج تو مغرب سے طلوع ہو سکتا ہے لیکن آپ صلی اللہ علیہ وسلم کی بات حقائق سے دور نہیں ہو سکتی. لیکن ایک بات جو اللہ تعالیٰ نے بھی ہمیں سکھائی اور آپ صلی اللہ علیہ وسلم نے بھی جس کی تعلیم دی وہ یہ ہے کہ مسلمان کے لیے ایفرٹ پہلے دعا بعد میں. آپ صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے حبیب ہیں, اور رب کو آپ صلی اللہ علیہ وسلم سے اتنا پیار ہے کہ آپ صلی اللہ علیہ وسلم کی محبت میں پوری کائنات تخلیق کر دی. یہ ہو ہی نہیں سکتا تھا کہ آپ صلی اللہ علیہ وسلم کہ آپ کے ایک اشارے پر کام نہ ہو جاتا, یہ ممکن نہیں تھا. لیکن امت کو تعلیم دینا مقصود تھا. ہجرت کے فوراً بعد سن 2 ہجری میں جبکہ ابھی مسلمان اپنے پاؤں پر بھی کھڑے نہیں تھے اور غربت کی انتہائی نچلی صدا پڑتے, مالی وسائل بالکل نہیں تھے, تو جنگ بدر کا سامنا کرنا پڑتا غزوہ بدر کا. ایسا نہیں ہوا کہ جو ہی تھریٹ کا احساس ہوا کہ اہل قریش مسلمانوں پر حملہ کرنا چاہتے ہیں, تو آپ صلی اللہ علیہ وسلم نے اللہ کے حضور جانماز بچھا کر صرف دعا سے کام نہیں لیا کہ دعا کر دی ہوتی کہ یا باری تعالیٰ کفار کو مدینہ منورہ سے دور رکھ, بلکہ آپ صلی اللہ علیہ وسلم نے پرسیو کی تو فوری طور پر جہاد کا اعلان فرما دیا اور مسلمانوں کو تیاری کا حکم دے دیا. نتیجہ یہ تھا کہ مسلمان 2 بچوں کو شامل کرنے کے بعد بھی صرف 313 کی تعداد ہی میں جمع ہو پائے, اور ان کے پاس بھی نہ ہتھیار تھے نہ سواریاں پوری تھیں. اسٹریٹجیکلی جو سب سے بہترین پوائنٹ ہو سکتا تھا آپ صلی اللہ علیہ وسلم نے وہ پوائنٹ چنا, وہ تھا میدان بدر کا. اس میدان بدر میں بھی ڈپلائمنٹ آف فورس بڑی ٹیکٹیکل وزڈم کے ساتھ ڈپلائمنٹ اس کی تھی اپنی فورس کی. صحرا میں پانی لائف لائن ہوتا ہے, تو جو واٹر پوائنٹ تھا میدان بدر میں اس کو آپ نے اپنے رائٹ فلینک سے کور کیا اور واٹر سپلائی ریفیوز کر دی ٹو اینیمی. اپنے عقب کو بھی محفوظ کیا تیروں کی صورت. جب یہ سب کچھ کر لیا پھر تمام رات اللہ کے حضور گر جائے مسلمان کو خطا عطا کر دے تاکہ تیرے نام لیوا ختم نہ ہو جائے. تو یہ ایک واقعہ ہمیں سکھانے کے لیے کافی ہونا چاہیے کہ اس وقت تو دعا کی سب سے زیادہ ضرورت تھی, کیونکہ مسلمان مالی لحاظ سے کہیں تھے ہی نہیں. اس کے باوجود آپ صلی اللہ علیہ وسلم نے دنیاوی ایفرٹ کی اور دعا بعد میں کی. یقیناً دعا نے کام کیا. ایک روایت کے مطابق جو جواب آپ صلی اللہ علیہ وسلم کو آیا وہ یہ تھا کہ دونوں غزوات میں سے ایک غزوے میں فتح ہو جائے گی, چوائس از یورس. تو آپ صلی اللہ علیہ وسلم نے غزوہ بدر کو چوز کیا تھا, تو غزوہ بدر میں مسلمان کو پتا ہو گئی. تو دعا کارگر ہے, کرنی چاہیے, ہم پر فرض ہے, عبادت کا مغز ہے دعا. لیکن کوشش پہلے پھر دعا, تاکہ تقدیر بدل جائے.
شاہ صاحب یہ فرمایا کہ اگر کسی انسان کی ناشکری ہو جائے تو کیا کرنا چاہیے؟ ہم نے اللہ سے کسی کو مانگا ہو اور پھر اس کی قدر نہ کی ہو اور وہ ایسے دور ہو گیا ہو جیسے تھا ہی نہیں تو کیا کرنا چاہیے؟
ہم مسلمانوں کی ایمان کا ایک حصہ ہے کہ رب جو فیصلہ کرتا ہے وہی ہمارے حق میں بہترین ہوتا ہے اور اسی سے منسلک ایک اور چیز ہے کہ رب وہ کچھ کرتا ہے جس کی ہمیں ضرورت ہوتی ہے جو ہمارے حق میں بہترین ہوتا ہے اللہ تعالیٰ وہی کچھ ہمیں عطا کرتا ہے لیکن ہم جب دعا مانگتے ہیں تو ایک عجیب چیز سامنے آتی ہے میں بھی ایسی کرتا ہوں ہم میں سے جو جو انسان اپنی دعاؤں کو اینالائز کرے تو یہ بڑی حیران کن بات سامنے آتی ہے کہ ہم کہتے ہیں کہ اللہ تعالیٰ قادر مطلق ہے اللہ تعالیٰ اپنی مرضی کا مالک ہے جو چاہتا ہے وہ کرتا ہے اسے پوچھ نہیں سکتا اللہ تعالیٰ بہتر جانتا ہے کہ ہمارے حق میں کیا اچھا اور کیا برا رب اتنا مہربان ہے کہ وہ ہمیں وہی کچھ عطا کرتا ہے جو ہمارے میں بہترین ہوتا ہے رب کو ہم دعا مانگتے ہوئے کہتے ہیں کہ یا اللہ تیرے خزانے بڑے وسیع ہیں تو قادر ہے تو ازل سے ابد تک کا علم رکھنے والا ہے تو ہی بہتر جانتا ہے کہ ہمارے لیے کیا اچھا اور کیا برا اور یہ سب کچھ اس کو کہنے کے بعد ایڈوائس اس کو ہمیں فوراً دے دیتے ہیں مشورہ کہ ہمیں تو یہ دے کہتے یہ ہیں کہ تو بہتر جانتا ہے کہ ہمارے لیے کیا اچھا کیا برا اور کہتے یہ ہیں کہ یہ دے جب ہم دو کشتیوں میں پاؤں رکھیں گے تو پھر اس کا انجام سوہے ڈوبنے کی اور کچھ نہیں ہے تو اگر آپ نے یہ نہ مانگا ہوتا کہ مجھے اسی خاتون سے شادی کرنی ہے تو مجھے یہی عطا کر تو پھر اس طرح سے شاید نہ ہوتا پھر رب پہ چھوڑ دیا ہوتا کہ تو جس خاتون کو میرے لیے بہترین سمجھتا ہے تو مجھے وہ عطا فرما دے یہ سوال شاید نہ کرتے آپ
شاہ صاحب یہ فرمایا کہ مشرف سے توقعات کے بارے میں لائن کہاں ڈرا کرنی چاہیے جس طرح کبھی کبھی رب سے صرف رب چاہیے ہوتا ہے اسی طرح مشرف سے مشرف چاہیے ہوتا ہے تو کیا یہ شرک ہے مطلب کہ مشرف سے علم یا کسی چیز کا حصول کرنا ضروری ہوتا ہے آپ نے فرمایا تھا کہ رب علم عطا کرتا ہے سب امیدیں رب سے ہیں تو پھر مشرف سے کتنے تو آپ پاس رکھی جائیں
مشرف سے تو قوات صرف ہمیں اتنی ہی رکھنی چاہیے جتنی ایک محتاج دوسرے محتاج سے تو کو رکھتا ہے اس لیے کہ مشرف بھی میری اور آپ کی طرح رب کا محتاج ہے ہم جہاں مایوس ہوتے ہیں یا ہمارے دل میں شکوہ پیدا ہوتا ہے مرشد کے بارے میں کہ ہم کیا سمجھتے تھے یہ کیا نکلا وہ اسی وجہ سے ہوتا ہے کہ ہم مرشد کو ما فوق البشر چیز سمجھنے لگتے ہیں صرف اور ہیومن ارے لوگ تو بےچارا انسان ہے غلطی کا پتلا خطا کا پتلا اس سے بھی غلطی ہو سکتی ہے اس کا بھی پاؤں پھسل سکتا ہے اس سے بھی کوتاہی ہو سکتی ہے تو اگر ہم یہ سمجھیں کہ ہمارے مرشد ہماری ہی طرح کے انسان ہیں وہ بھی رب کے اتنے ہی محتاج ہیں جتنے خود ہم وہ بھی خطا کے پتلے ہیں بحثیت انسان کے. صرف مجھ میں اور ان میں ایک فرق یہ ہے کہ وہ مجھ سے اعلیٰ ہیں، اس لیے کہ اللہ نے انہیں علم عطا فرمایا ہے، اس لیے وہ قابل احترام بھی ہیں، قابل تکلیف بھی ہیں. صرف اسی سپرمیسی کی وجہ سے ہمیں ان کے پاس جا کے ان سے مشورہ بھی کرنا چاہیے، ان سے رہنمائی بھی مانگنی چاہیے. اگر ہم نے یہ سمجھا اپنے مرشد کو کہ وہ انسان ہے ہم جیسا اور رب کا اتنا ہی محتاج ہے جتنا ہم، ہاں البتہ اللہ کی خاص رحمتیں ہیں اس پر کہ اسے اللہ نے علم عطا فرمایا ہے، اس لیے وہ ہم سے بہتر ہے، تو پھر ہم اپنے مرشد سے فائدہ حاصل کرتے رہیں گے بغیر کسی شکایت کے.
سوال ہے جی کہ شاہ صاحب، سوشل ریناسنس کے لیے انڈیویجول اٹمپٹس ہیں لیکن سوسائٹی مجموعی طور پر ڈیولپ نہیں کر رہی، اس پر ذرا روشنی ڈالیے.
آپ صلی اللہ علیہ وسلم اعلان نبوت کے بعد مکہ مکرمہ میں 12 سال رہی ہے، اور 12 سال کے بعد جب مسلمانوں نے ہجرت کی تو مرد مسلمان 110 تھے. مدینہ منورہ تشریف لے گئے، جب فتح مکہ ہوئی تو مسلمانوں کی تعداد 10,000 سے زیادہ، مسلمان مردوں کی. ہمارا سب سے پہلا مسئلہ تو یہ تھا کہ ہم یہ تو مانیں کہ ہم سے غلطی ہوتی ہے، یہ تو مانیں کہ ہم غلط سمت میں جا رہے ہیں، وہ تو اللہ نے بڑی خاص رحمت کی کہ پچھلے کچھ عرصے سے ٹیلی ویژن شوز پر یہ سننے کی بجائے کہ ہم دنیا کی بہترین قوم ہیں، دنیا کی سب سے ذہین قوم ہیں، دنیا کی سب سے محنتی قوم ہیں، ہم سے اچھا کوئی نہیں، یہ سننے کی بجائے یہ سننے لگے ہیں کہ ہم سے فلاں نکل کٹ آئی ہوئی، ہم سے فلاں غلطی ہو گئی. تو بزرگوں کے فرمانے کے مطابق جو شخص اپنی غلطی مان لے وہ 50% درست ہو جاتا ہے. تو یہ انڈیویجول ایفرٹس ہی ہیں جن کے نتیجے میں یہ تبدیلی سامنے آ رہی ہے کہ ہم کم سے کم یہ تسلیم کرنے لگے ہیں کہ ہم سے ماضی میں غلطیاں ہوتی رہی ہیں. اب ہمیں امید رکھنی چاہیے کہ انشاءاللہ اگلے کچھ ہی عرصے میں ہم اجتماعی طور پر ویسے قوم کے بھی اصلاح کی طرف چل جائیں گے انشاءاللہ.
حضرت علی نے قول ہے کہ آپ اس محفل میں نہ جائیں جہاں پہ آپ کی عزت نہ ہوتی ہو، چاہے آپ کو ضرب کا لباسی وہاں پہ تحفے میں آئے، یا اس کا مجھے ایگزیکٹ میننگ لائن نہیں یاد آ رہی. تو لیکن یہ بھی کہا جاتا ہے کہ صوفیزم میں ویسے بھی کہ آپ کسی کے ساتھ برا نہیں کریں، کسی نے آپ کے ساتھ برا کیا یا آپ برائی کا جواب برائی سے نہ دیں. تو آپ جب آپ صلی اللہ علیہ وسلم تو وہ ایکسیپٹ کرتے تھے دعوتیں، تو آپ کیسے آپ اوائڈ کرتے ہیں؟ تو اس سے اللہ تعالیٰ ناراض ہوتے ہیں کہ آپ مطلب ایسی محفل میں جا رہے جہاں پہ آپ کی عزت نہ ہوتی ہو، لیکن آپ اس لیے کہیں کہ نہیں میں چلا جاتا ہوں کہ اللہ تعالیٰ کے لیے. تو یہ مورلی ہمیں ویک کرتا ہے، اخلاقی مسئلے ہماری سوسائٹی میں پیدا کرتا ہے. اور سیکنڈ کوشچن میرا یہ کہ آج کل سوسائٹی میں ایک سب سے بڑا جو ہمیں ایشو ہے سب جگہ پہ کہ آپ کسی کو ویسے سلام کرتے ہیں تو وہ یہ سمجھتے ہیں کہ اس کو مجھ سے کوئی کام ہے، اس کا جو اسٹیٹس ایسا ہے یا اس کا اسٹیٹس ایسا ہے تو اس وجہ سے میں اس سے مل رہا ہوں, اور وہ یہ سمجھتا ہے مطلب غلط سینس میں لے جاتا ہے باتوں کو, تو پھر کیا ہم کسی کے ساتھ اچھا کرنا چھوڑ دیں, اچھا ملنا چھوڑ دیں, پازیٹو ملنا چھوڑ دیں؟ اور اس کے علاوہ میرا ایک اور کوسچن اور بھی ہے کہ جو آپ نے بات کی مینجمنٹ کو لے کے اور ڈلیور کرنا اور یہ سب چیزیں, ایک اچھا مسلمان ہو کے ڈلیور کرنا ہر ایک لیول پہ, میرا کوسچن یہ ہے کہ آپ ریلیشن شپس کو کیسے ڈیل کرتے ہیں, وہ کیسے, وہ کون سے پری ریکوئزٹس ہیں یا کون سے کچھ اصول ہیں جن کو آپ نے بنیاد بنا کے آپ ہر طرح کے ریلیشن شپس کو آپ نے ایکسرسائز کی ہے تھرو آؤٹ یور لائف؟ تھینک یو.
بات یہ ہے کہ میں نے جیسے آج کی محفل میں دو بار عرض کیا کہ میں تو پڑھا لکھا انسان نہیں, تعلیم نہیں ہے بس, نہ علم ہے, تو میرے جیسے انسان کے لیے میں یہ سمجھتا ہوں کہ سب سے سیف راستہ یہ ہے اور سب سے اعلیٰ راستہ بھی وہی ہے کہ ہم رہنمائی لیں آپ صلی اللہ علیہ وسلم کی سنت مبارکہ سے. جو مرحلہ ہمیں درپیش ہو, اگر ہم یہ دیکھ لیں کہ ایسے موقع پر آپ صلی اللہ علیہ وسلم نے کیا عمل فرمایا تھا, اس کی تقلید ہم کر لیں آنکھیں بند کر کے, تو وہ صحیح راستہ ہوگا. یہ جو آپ نے آخری بات مجھ سے پوچھی کہ میں اپنے ریلیشنز کو کیسے ہینڈل کرتا ہوں, ہمارے ایک دوست تھے ان سے میں نے بڑی سادگی سے کچھ بات پوچھی, تو انہوں نے ہنستے ہوئے جواب دیا کہ شاہی میرے یہاں آپ کو بات پوچھنے کی آزادی ہے لیکن اتنی نہیں جتنی آپ استعمال کر رہے ہیں.
شاہ صاحب سوال یہ ہے کہ دین اور دنیا کو کس طرح ایک ساتھ لے کر چلا جائے, کہ کوئی یہ نہ کہے کہ دین ہے تو دنیا نہیں اور دنیا ہے تو دین نہیں.
یہ ایک کنفیوژن ہمارے یہاں در آیا ہے. میری انڈرسٹینڈنگ کے مطابق اسلام میں نہ کہیں دین ہے نہ کہیں دنیا ہے, کہیں کلیئر کٹ لا لائن کو ڈرا نہیں ہوئی ہے. مسلمان کا اٹھنا بیٹھنا حتیٰ کہ سونا بھی عبادت ہے. ہمارے یہاں تو دین ہماری ہر چیز میں حتیٰ کہ جب ہم دوسرے سے مذاق کر رہے ہیں تو وہاں بھی اپلائی ہوتا ہے. بہتر دوست مذاق کرتے ہیں تو وہاں بھی دین اپلائی ہوتا ہے کہ اس کی حدود قائم کر دی گئی ہیں کہ ہم ایسا مذاق نہ کریں جس سے کسی کی توہین ہوتی ہو, کسی کی دل آزاری ہوتی ہو. ہم کاروبار کرتے ہیں تو اس کی حدود اسلامی نے قائم کی ہیں, ہم پر پابندیاں لاگو کی ہیں کہ ہم اس طرح سے اپنے کاروبار میں دوسروں کے ساتھ ڈیل کریں. اس لیے یہ کہا جاتا ہے کہ اسلام میں پورے کے پورے داخل ہو جاؤ. مسئلہ یہ ہے, یہ خود چونکہ بات مجھے ایک میمن نے سنائی تھی اس لیے سنا دینے میں کوئی حرج نہیں ہے, تو میمن صاحب نے اپنے بارے میں خود ہی سنا دی تھی. تو ایک میمن گڑھے میں گر گیا تھا, تو لوگ نکالنے کی کوشش کر رہے تھے, گہرا تھا تو جو بھی آدمی نکالنے کی کوشش کرتا زمین پہ لیٹ کے نیچے اپنا ہاتھ لٹکاتا تھا اور کہتا دینا بھائی ہاتھ دینا, اب وہ میں فارم بھی چڑھ جاتا تھا کہ نہیں, اور سارے شور میں جاتا میں نکال لوں. تو وہ ایک مہمان وہاں سے گزرا, اس نے کہا یہ ایسے نہیں نکلے گا, دیکھو میں نکال کے دکھاتا ہوں. اس نے نیچے ہاتھ لٹکایا, کہا کہ ہاتھ لینا, تو مہمان نے فوراً ہاتھ پورا باہر آ گیا. بات یہ ہے کہ ہمارے یہاں تھوڑا سا ایک پرابلم یہ آیا ہے کہ اپنی منفرد اپنا بینیفٹ اپنی خواہشات ان کو حاصل کرنے کے لیے اخلاقی انحطاط کی بات ہو رہی تھی, جو میں بات سخت تھی اس لیے میں گول کر گیا, میں بولا نہیں. ہم حلال اور حرام میں تمیز نہیں کرتے, جہاں ہمارا فائدہ ہو رہا ہو. جہاں دین میں تو لائن کہیں ہے ہی نہیں. جو میں بات کر رہا تھا جس پر میمن صاحب کا قصہ سنایا کہ دین میں پورے کو پورے داخل ہو جاؤ, تو چونکہ ہمیں کرنے کو کہا گیا ہے تو اس لیے شاید ہم داخل نہیں ہو پاتے. لیکن اگر ہم اس کو یوں کہہ لیں کہ جیسے خواتین کا شٹل کاک برقع ہوتا ہے کہ وہ اوڑھ لیں تو سوائے کپڑے کے دودے کے اور کچھ دکھائی نہیں دیتا, تو اگر ہم اسلام کو ایسے ہی اوڑھ لیں اپنے اوپر مسائل حل ہو جائیں گے, نہ دنیا جائے گی نہ دین جائے گی. آپ صلی اللہ علیہ وسلم نے پھر صاحب اکرام نے پریکٹیکلی اس کو ڈیمونسٹریٹ کر دیا ہے. پریکٹیکل ایگزامپل موجود ہے ہمارے پاس. لمبا عرصہ ہم دنیا پر حکومت کرتے رہے ہیں صرف اس لیے کہ ہمارے تمام ایکشن دین کے تابع تھے.
شاہ صاحب, اصل مسئلہ پانی حقوق یا حقوق لبار کا ہے. ہم نے قومی سطح پر محصور پاکستانیوں کا حق غصب کیا ہے جو بنگلہ دیش میں ہیں. کیا ادا کیے بغیر پاکستان کے حالات درست ہو سکتے ہیں, اور کیا ہم حالت صلاح میں ہیں؟
یہ قومی سطح کہ جو ایکشن ہے ہماری وہ تو اسے پڑھا لکھا ہی آپ کو بتا پائے, دانشور بتا پائے گا. میں تو صرف یہ عرض کر سکتا ہوں کہ اگر ہم حقوق کے بارے میں محتاط ہو جائیں, زیادہ دور نہ جائیں, چھوٹی سی بات ہے کہ ہم سڑک پر ٹریفک سگنل بند ہوتا ہے وہاں کھڑے ہوتے ہیں, تو میری کوشش یہ ہوگی کہ میں پیچھے سے آؤں اور سب سے آگے جا کے گاڑی ٹریڈ کر کے لگا دوں گا. میں یہ نہیں سمجھ پاؤں گا کہ میں نے وہاں جتنے لوگ مجھ سے پہلے کھڑے ہیں ان کے حق پر ڈاکہ ڈالا ہے. یہ حق ان کا تھا. اگر ہم چھوٹی سی چیز پر توجہ دے دیں تو حق نہ مارنے کی عادت ڈیولپ ہوتی جا رہی, اور رفتہ رفتہ ہم قومی سطح پر بھی دوسروں کے حق حسد نہیں کریں گے. لیکن ضرورت اس بات کی ہے کہ نہ تو ہم خود کریں, اور نہ اگر ہمارا بیٹا ہمارا سب بیٹا گاڑی چلا رہا ہے تو نہ ہم سڑک پر کسی کا حق مارنے کی اسے اجازت دیں, بلکہ اسے وہیں روک دیں کہ یہ ہم دوسرے کی حق تلفی کر رہے ہیں. تو یہ عادت پھر پختہ ہوتی جائے گی, اور بڑی سطح پر جا کر بھی ہم کسی کا حق نہیں مارے گے. میرے اس زمانے میں میرے پاس وقت کافی تھا, تو یو کے میں اس بات پر ریسرچ کر رہا تھا کہ یو کے میں جو لوگ رہتے ہیں اور فیام میں گورا کہتے ہیں, یہ ہمیں جیسے انسان ہیں, اور شاید انٹیلیجنس میں ہم سے آگے نہ ہوں, لیکن کیا وجہ ہے کہ ان کو زوال پر جانے کے بعد بھی دنیا میں عزت ملی ہے. چیز تلاش کریں جس نے انہیں ابھی تک اس حال میں بھی جلا رکھا ہے اور دنیا میں ایک مقام وہ رکھتے ہیں, چاہے نمبر ون نہ صحیح نمبر سات ہی صحیح لیکن رکھتے ہیں وہ. تو ایک عجیب و غریب چیز اسٹڈی کے دوران میرے سامنے آئی کہ وہاں جو پری اسکول اور کلاس ون ہے اس میں وہ بچے کو تعلیم نہیں دیتے ہیں بالکل. جب آپ ان سے بات کریں کہ آپ پڑھاتے کیوں نہیں بچوں کو, ان کا کہنا یہ ہے کہ اس سٹیج پر بچے کو ہم صرف ایک چیز سکھاتے ہیں کہ تمہارے حقوق کیا ہیں اور ان کو تم نے گارڈ کیسے کرنا ہے, دوسرے کے حقوق کیا ہیں اور ان کو تم نے ریسپیکٹ کیسے کرنا ہے. تو یہ بات میری سمجھ میں آ گئی کہ ان کے یہاں جو ایک نظم پایا جا رہا ہے کہ چیزیں خود بخود چلتی رہتی ہیں, اس کے اندر بنیادی رول یہ چیز پیدا کرتی ہے کہ جب بچے کی عمر 3.5 اور 4.5 سال کے درمیان ہے تو وہ اس کے ذہن میں ایک بات انسٹل کرتے ہیں کہ تمہارے یہ حقوق ہیں اور ان کے لیے تمہیں سٹینڈ لینا ہے, اور دوسرے کی یہ حقوق ہیں وہ تمہیں اسے الاؤ کرنا ہے, اسے فیسلیٹیٹ کرنا ہے کہ اپنے حقوق اویل کر لے. تو دونوں ہی باتیں اس میں پیدا ہو جاتی ہیں بڑے ہو کر, اپنے حقوق کو وہ کسی طرح بھی مجروح نہیں ہونے دیتا اور دوسرے کے حقوق اوور سٹیپ نہیں کرتا وہ کسی طرح. تو یہ ہمیں بچپن سے ہی چلانا پڑے گا یہ سلسلہ, تو کہیں جا کر قومی سطح پر ہمارے ایکشن ایسے ہو جائیں گے.
کافی ہیں وقت کم ہے, دہشت گردی کی حالت میں ہے اور کافی افراد دہشت گردی کا جواب بھی پیش کرتے ہیں, وہ خدا نہ خاصا میں خالی جنگی تو نہیں ہوگی.
اسلام نے ہمیں ایک تعلیم دی کہ برائی کو ہم بزور روک لیں, اگر وہ قوت نہیں ہے تو پھر زبان سے روک لیں, اگر اس قابل بھی نہیں تو کم سے کم دل میں برا سمجھیں. تو جب ہم کسی چیز کو بزور روکنے کی کوشش کرتے ہیں تو سامنے سے ہی ایکشن آتا ہے. مسلمان موت سے نہیں ڈرتا, مسلمان تکلیف سے نہیں ڈرتا, لیکن وہ حق کا بول بالا چاہتا ہے, وہ یہ چاہتا ہے کہ معاشرے میں امن ہو, بھائی چارہ ہو. اس سلسلے میں اگر ہمیں تکالیف سے گزرنا پڑتا ہے تو یہ تو مسلمان کے لیے بڑے خوشی کی بات ہے, اس سے گھبرانا نہیں چاہیے. لیکن انشاءاللہ تعالی پروردگار ہمیں جتنی ہم خون ریزی دیکھا ہے شاید آگے چل کے اس سے زیادہ سے واسطہ نہ پڑے, ہمارے اللہ سے ہمیں دعا کرنی چاہیے.
آخری بات یہ کہ شاہ صاحب یہ فرمائیں کہ رشوت جو سوسائٹی میں انسٹیٹیوشنلائز ہو گئی ہے اس شر سے کیسے بچا جائے, دیس کے حالات کی اہمیت اور جانچ پڑتال کا کیا پیمانہ ہے؟
ان باتوں کا بڑا مختصر سا جواب ہے, یہ ہے کہ جس دن میں نے یہ فیصلہ کر لیا کہ نہ میں رشوت دوں گا نہ میں رشوت لوں گا, پورا معاشرہ ٹھیک ہو جائے گا, صرف میرے ٹھیک ہونے کی دیر ہے. تو اسی طرح اللہ تعالیٰ ہمارے دلوں میں یہ ڈال دے کہ برائی مجھ سے شروع ہوتی ہے, مجھ سے مجھ پر آ کے ختم ہو جاتی ہے, تو اگر میں برائی سے بچ گیا معاشرہ درست ہو جائے گا ان شاء اللہ.